नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीमा 81 बाढ़ी आएर मुलुकलाई महाविनाशतर्फ उद्दत गराएको आज 13 दिन पूरा भएको छ। आज भाद्र 10 गते बुधबार बिहानै आएको बाढ़ीले भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले ठूलो संख्याका जनधनको क्षति भएको र मूलत ठूलो संख्याका मानिसको निधन भएको शोकमा सरकारले शोक दिवस घोषणा गरेको छ। अहिलेसम्म 1342 शव प्राप्त भइसकेको गृह मन्त्रालयले जनाएको छ। अझै पनि 4996 मानिस सम्पर्कविहीन छन्। उद्धार गरिएका मध्ये 6083 उपचार गरिएको छ भने 3912 भन्दा बढ़ी मानिस अहिले होल्डिङ सेन्टरमा बसेका छन्। 21465 भन्दा बढ़ी सुरक्षाकर्मी त्यहाँ परिचालित भएका छन्। 11 दिनसम्म पनि उद्धारको कार्य जारी रहँदा 4 जनालाई निकै चमत्कारिक रूपले जीवितै उद्धार गर्न सकिएको छ भने ठूलो संख्याका मानिसहरूको अन्यत्रबाट उद्धार भएको छ। भोटेकोशीको पीड़ामा आज सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। गृह मन्त्रालयले आज देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ। अब मूल प्रसंगतर्फ लागौं। आज निजामती सेवा दिवस, भाद्र 22 गते हरेक वर्ष निजामती सेवा दिवस मनाइन्छ। मुलुकमा 2062 भदौ 22 औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन लागि हो। 2013 भदौ 22 गते सरकारले नेपालमा पहिलो निजामती सम्बन्धी कानून ल्याएको थियो। निजामती सेवा ऐन सोही दिन पारेर निजामती सेवा दिवस मनाउन लागि हो। नेपालमा 83,000 बढ़ी निजामती कर्मचारी हाल कार्यरत छन्। निजामती दिवसका सन्दर्भमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौं। लोकसेवा आयोगका पूर्व अध्यक्ष रहिसक्नुभएका नेपाल सरकारका पूर्व सचिव उमेश मैनाली कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मैनालीज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब निजामती सेवाको त्यो हाम्रो प्रारम्भिक दिनतिर लागू, आजको दिनमा आइपुग्दा र प्रारम्भिक दिनका निजामती सेवाको कुरा गर्दा आज हामी दिवस मनाइरहँदा हाम्रो निजामती सेवा कसरी विकसित हुँदै आएको छ, कसरी परिष्कृत हुँदै आएको छ?
यस्तो छ, 13 सालमा अघि नै भनिसक्नुभयो, 13 सालमा टंकप्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेलासम्म मुलुकी सवाल अनुसार चाहिँ यो प्रशासन चलेको थियो। त्यो बेलामा निजामती भन्ने पनि थिएन, सिप मिल भन्छौँ हामी यहाँ, आर्मी नेतृत्वको उसले राणा कालभरि त्यस्तो खालको निजामती सेवा नै नभनौ त्यसलाई, यस्तो प्रशासन थियो जसमा नेतृत्वमा जर्नेलहरू हुन्थे राणाकालसम्म। त्यसपछि आएपछि पनि यसलाई साँच्चै निजामती सेवाको रूप दिन प्रयास गर्दा गर्दै त्यो ऐन बनाउन ढिलो भएर 13 साल भाद्र 22 गते निजामती सेवा ऐन जारी भयो र त्यही दिनको सम्झनामा यो 61 सालदेखि निजामती सेवा बनाउन मनाउन थालिएको हो, पहिले मनाउँदैन थियो। अब अहिले सोधिहाल्नुभयो, सबभन्दा पहिले त अप्ठ्यारो के भयो मलाई भने, आज फेरि शोक दिवस पनि छ, शोक दिवसको दिन निजामती सेवा दिवस के मनाउनु, यत्रो मानिसहरू मरिरहेका छन्, त्यसो भएको हुनाले निजामती सेवा दिवसले आज उनीहरूको ती मृतकहरूको उसमा चाहिँ श्रद्धाञ्जली दिएर र त्यो घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेर मनाए हुन्छ, अरू चिज केही गर्न यो शोक दिवसको दिन उपयुक्त पनि हुँदैन। जहाँसम्म निजामती सेवाको कुरा गर्नुभएको छ, कसरी आएको छ, निजामती सेवा को इतिहास अब 70 वर्ष भइसक्यो उसको संस्थागत रूपलेको। निजामती सेवा सुरुमा अति शक्तिशाली निजामती सेवाको रूपमा आयो पञ्चायतको बेलामा, किनभने तत्कालीन राजाले यसलाई प्रशासनिक राज्यको रूपमा प्रशासन मार्फत शासन सत्ता चलाएको अवस्था थियो, अञ्चलाधीशहरू र सचिवहरू मार्फत। अनि त्यसपछि 47 सालपछि यो त्यो खालको लोकतन्त्र आइसकेपछि फेरि बौद्धिक व्यवस्थाको पुनर्थापना भएपछि त्यो रूपमा शक्तिशाली हुने त कुरो भएन, तर त्यहाँभित्र राजनीतिको प्रवेशले गर्दा अलिकति आलोचित जस्तो भयो र अहिलेसम्म पनि निजामती सेवाले विगतमा गरेका गौरवपूर्ण कामहरू भन्दा उसले उसमा भएको राजनीतिकरण, त्यहाँभित्र भएको ढिलासुसलाई लिएर आलोचित भइरहेको छ। अहिलेको साँच्चैको अहिलेको अवस्थाको चित्रण गर्ने हो भने निजामती सेवा त्यो अहिले इतिहासकै सम्बन्धमा कमजोर अवस्थामा छ, न राजनीतिज्ञले विश्वास गरेको अवस्था छ न जनताले। त्यसो भएको हुनाले यो निजामती सेवाले संकल्प गर्ने दिन हो आज। अब निजामती सेवा जनताको विश्वास जित्नु पर्यो,
अब जस्तो आज यहाँले निर्ममतापूर्वक भन्नुभयो कि हामी एकदम कठिन अवस्थामा छौँ भनेर, अब यो कठिन अवस्था कसरी आयो त्यसको समीक्षा पहिला गर्नुपर्ने होला होइन?
यो समीक्षा यसो नि केही कारण त यसको संस्थाभित्रकै आफ्नै कमजोरी पनि होला, उसले जनताको अपेक्षा अनुसार समग्र रूपमा चाहिँ समग्र त्यो संस्थाले जनताको इच्छाहरूलाई जनताको नजिक रहेर काम गर्न सकेन, जनताको मन जित्न सकेन, डार्लिङ अफ द पिपुल हुन सकेन, एउटा त्यो हो भने. अर्को राजनीतिज्ञहरूको प्रयास नै के रह्यो भने अब नयाँ उहरू जितेर आउँछन्, जितेर आइसकेपछि यो संस्थालाई विक गराएपछि मात्रै अनि आफ्ना चाहिँ विभिन्न खालका सल्लाहकार विज्ञहरू हावी हुने, त्यसो भएको हुनाले यो थायी संस्थालाई कमजोर गराउने र यसलाई अव्यवसायीकरण गर्ने भन्छौँ हामी. अव्यवसायीकरण भने यिनीहरूले लिने कामहरूको लागि विज्ञ सल्लाहकार नियुक्ति गर्ने त्यो मार्फत प्रशासन चलाउने, त्यो ट्रेन अहिले पछिल्लो अवस्थामा देखिएको छ. यो संस्था हामी राज्यको चौथो शाखा भन्छौँ, तिनैवटा राज्यका अङ्गहरू यो संस्था यो निजामती सेवा बेगर चल्दैन. त्यसो भएको हुनाले यो निजामती सेवालाई अनुशासित रचनात्मक अनुशासनमा राख्नु, यसलाई जनप्रिय बनाउन प्रयास गर्नु एउटा कुरा हो, तर यो संस्थालाई माइनस नै गरेर यसलाई यसले गर्ने कामहरू चाहिँ हामीले नन स्टेट एक्टर भन्छौँ नि, सल्लाहकार विज्ञ जसलाई कानुन प्रति उत्तरदायित्व छैन, जसको चाहिँ कुनै कानुनले चिन्दा पनि चिन्दैन, त्यस्तो व्यक्तिहरू हावी भएको अवस्था छ अहिले. यो चाहिँ हामी बाहिर बसेर हेर्दा राम्रो लागेको छैन.
जस्तो अब यहाँले भनेको जुन अवस्था छ, यद्यपि त्यो त्यसलाई औपचारिकता दिने काम त यिनै निजामतीले गर्छन् होइन र?
होइन, औपचारिकता दिने कुरा एउटा भयो, अर्को कुरो चाहिँ के हुन्छ भने जहिले पनि प्रशासन भनेको निर्वाचित जनप्रतिनिधिको मातहत रहन्छ, प्रधानमन्त्री मन्त्रीहरूको मातहत रहन्छ. जब प्रधानमन्त्री मन्त्रीहरू नै ब्युरोक्रेसीका नेतृत्व प्रशासनका उच्च नेतृत्वहरूसँग काम गर्न रुचाउँदैनन् र आफ्नो सल्लाहकार र विज्ञहरूले भनेको अनुसार काम गर्न थाल्छन् भने त यो त विक भइहाल्छ नि, यसले आफ्नो बिस्तार यो संस्था कमजोर हुँदै जान्छ र यसको मनोबल गिर्छ.
अहिलेको अवस्था त्यो हो,
पक्कै हो त, मैले भनिरहेको छु. किनभने अहिले के देखिन्छ त भन्नु भने हरेक मन्त्रालयमा ओ तपाईँको सल्लाहकारहरू हाबी भएको देखिन्छ, प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयहरूमा हुँदाहुँदै एउटा प्रशासनिक नेतृत्वले एउटा सचिव स्तरीय बैठक भयो भने त्यो निजी सचिव गएको देखिन्छ, अनि यो त कहिले नभएको काम भयो. यसरी प्रशासनलाई यो अप्रिय छ, यसले जनताको काम गर्न सकेन भने त्यसलाई सही रूपमा सुधार गर्ने काम पनि राजनीतिक नेतृत्वको हो. तर संस्थालाई डेमोक्रेसीमा के हुन्छ भने संस्था राज्यका अवव्ययहरू राज्यका संस्थाहरू कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ. त्यसो भएको हुनाले मेरो एउटा रुख छ, अरू सबै चिज छ, जनताको ठुलो म्यान्डेट पाएको सरकार छ, जनप्रिय छ सरकार पनि, तर यो संस्थालाई कमजोर गराउँदै लग्यो भने बुमर्याङ हुन्छ आफैलाई.
यहाँले भन्नुभएको कुरा आज एकै दिनमा विकसित भएको हो मैनालीज्यू?
होइन, पहिले फरक रूपमा थियो, अहिले फरक रूपमा भयो. पहिले के थियो भने 47 साल पछि चाहिँ मैले पञ्चायतको बेलाको कुरा गरेँ, पञ्चायतको बेलामा राजनीति कमजोर थियो, त्यसो भएको हुनाले राजा महेन्द्रले प्रशासनका सचिवहरू र जिल्लामा सिडियर अञ्चलाधीशहरू मार्फत शासन चलाएको व्यवस्था थियो. त्यो बेलामा फरक खालको थियो प्रशासन, अलिक शक्तिशाली थियो. त्यसपछि 47 सालपछि के हो भने प्रशासनमा राजनीति हाबी भयो, मेरो दलको तेरो दलको, अब विभिन्न युनियनहरू आए, विभिन्न दल निकट युनियनहरू आए, उनीहरूलाई च्याप्ने सन्दर्भमा के भयो भने त्योसँग निकटका मान्छेहरूले अवसर पाउन लागे र त्यहाँभित्रका इमान्दार कर्मचारीहरू पाख लाग्दै गए. त्यो क्रम सुरु भएकै हो 47 सालपछि नै. तर अहिले चाहिँ त्यो त्यति हुँदा पनि त्यहाँभित्र कर्मचारी तन्त्रभित्रैबाट आफ्ना मान्छेबाट काम लिइन्थ्यो भने अहिले फरक के भयो भने अहिले सल्लाहकार विज्ञहरूबाट काम लिने क्रम बढेको छ. त्यसैले गर्दा यो क्रमशः नै भए होला, तर कुरो के भने अहिले चाहिँ प्रत्यक्ष देखियो कि यसलाई अव्यवसायीकरण गर्न थाल्यो.
यो करिब करिब यहाँको भनाइमा करिब करिब 35 वर्षको यो जुन समय थियो त्यो 35 वर्षको समयको परिणाम अहिले देखिन थाल्यो.
किनभने मैले भने नि भने 47 सालमा जब गणेशमानजीले कर्मचारीहरूलाई पनि सडकमा आऊ भनेर आह्वान गर्नुभयो, कर्मचारी तन्त्र सडकमा आए र आइसकेपछि त्यसको फाइदा के लिए त कर्मचारीहरूले भने त्यसको बोनस चाहियो भन्न थाले. कर्म नयाँ सरकार बन्न नपाइकन स्ट्राइकको धम्की दियो, स्ट्राइक भयो होइन, हडतालहरू भयो, त्यसो भइसकेपछि अनि त्यसलाई काउन्टर दिन भनेर फेरि सत्तारूढ दलले आफ्नो युनियन खोल्यो, हुँदा हुँदै सबै दलका युनियनहरू भए, हुन कसरी विकृत भयो त भने अब राजनीतिकरण हुँदै गयो, त्यो आफू निकटका सङ्घ संगठनहरू हावी भए, उनीहरूको सिफारिसमा सरुवा बरुवा हुन लाग्यो, यी चिजहरूले बिग्रेकै हो, बिग्रिँदै आयो बिग्रिँदै आयो, त्यसै त्यो जब राजनीतिकृत हुन्छ यसले आफ्नो मुख्य धर्म नै गुमाउँछ, त्यो धर्म भनेको निष्पक्षता, निष्पक्षता गुमाउँदै गएपछि के भने आफ्नो दल निकटको काम हुने, अरूलाई चाहिँ काम ढिलाइ गर्ने अथवा नहुने यस्तो खालको कामहरू भयो भने यसको मूल धर्म नै डगमगाउँछ, त्यो भएको हो। तर अहिले आएर चाहिँ कि अहिलेको चाहिँ यो पपुलर गभर्मेन्टले चाहिँ गरेको, अब हामी बाहिर बस्दाखेरि हामीलाई हामीलाई चित्त बुझ्नुपर्छ भनेको होइन, समग्र संसारभरिमा नै के छ भने नवनिर्वाचित नयाँ निर्वाचन भएर आएका सरकारहरूले एकचोटि तपाईँको त्यो कर्मचारी तन्त्रलाई विश्वास गर्दैन, यिनीहरूले हाम्रो गतिसँग लय मिलाउन सक्दैन, हामीलाई चाँडो काम गर्नु परेको छ, यिनीहरू नियमका कुरा
अब हामी जस्तो हाम्रो जस्तो देश भनौँ न, करिब करिब 10-10 वर्षमा राजनीतिक परिवर्तनहरू भइरहेको छ र फरक फरक खालका शक्तिहरू सत्तामा आएका छन्। अब यस्तो ठाउँमा त निजामती प्रशासन भनौँ अथवा स्थायी सरकार आफै चाहिँ यो सब कुराको लागि भनौँ न अलि अडान लिन सक्ने, अलि इमान्दार, यहाँको भनाइअनुसार अलि असल नियत भएको हुनुपर्ने, त्यसो हुन नसक्दाखेरि यो परिणाम आयो भनेर भनियो भने त्यसलाई कसरी लिन सक्छ?
यो त सही हो त, यो संस्थाभित्रका प्रशासन नेतृत्व लिनेहरूले अडान लिन सक्नु पर्यो, नियमले नमिल्ने कुरो यो नियम संशोधन गर्नु हजुर, यो नियम भइन्जालसम्म त हामी गर्न सक्दैनौँ किनभने यसको असर यो हुन्छ, भोलि कारवाही हामीलाई हुन्छ, हामी उत्तरदायी हुनुपर्छ भन्ने किसिमले राजनीतिक नेतृत्वलाई कन्भिन्स गरायो भने राजनीतिक नेतृत्वले त्यो ऐन कानुन नै फेर्छ बा यिनीहरूले भनेको ट्र्याकमा आउँछ, अहिले त्यो पनि देखिएको छैन। त्यसैले कुरो के हो त भने यो यति ठुलो जनमत पाएर आएको गभर्मेन्ट सफल हुनुपर्छ, त्यो सफल हुनलाई यसको डेलिभरी वेन यो कर्मचारी तन्त्र चुस्त र प्रभावकारी हुनुपर्छ, त्यसको लागि चाहिँ नि यो कर्मचारी तन्त्रको मनोबल उठाउनुपर्छ, यसले गर्ने कामको लागि अन्य नन स्टेट एक्टरबाट काम लियो भने यो संस्थाको मनोबल गिर्छ, अहिलेको अवस्था त्यो हो। एकचोटि बिबिसीमा एउटा कार्यक्रम थियो, व्यङ्ग्यात्मक कार्यक्रम यस मिनिस्टर, त्यसमा चाहिँ एकजना मन्त्रीले भन्छन्, त्यो मन्त्रीको रूपमा एक्टिङ गर्नेले के भन्छन् त भने यो कर्मचारी के अरे विरोधीहरू खास विरोधी नै होइनन्, तिनीहरू त गभर्मेन्ट इन वेटिङ, यी बाहिर रहेका सरकार हुन् के अरे प्रतीक्षामा रहेका सरकार हुन्, कर्मचारी तन्त्र चाहिँ हाम्रो घरभित्रको विपक्षी हो भनेर बोलेका थिए कि त्यो उसमा, भने कर्मचारी तन्त्रलाई घरभित्रको इन हाउस अपोजिसनको रूपमा व्यवहार गरियो भने बिस्तार बिस्तार मनोबल गिर्छ, केही दिन चाहिँ काम गरे जस्तो देखाउँछन्, त्यसपछि उनीहरूको मनोबल गिर्दै जान्छ, आफूलाई चाहिँ हेपिएको अथवा आफ्नोले गर्ने काम अरूबाट लिएको आफ्नो सल्लाह नलिएको फिल हुन थाल्यो भने संस्था विक हुन्छ, संस्था विक हुनु भनेको लोकतन्त्रमा सुशासन का एक्टरहरू भन्छौँ हामी, सुशासनका प्रिन्सिपल एक्टर त प्रधानमन्त्रीज्यू मन्त्रीज्यूहरू हो, त्यसपछि अनि अर्को मेन एक्टर भनेको कर्मचारी तन्त्र हो, यो विक भयो भने राम्रो हुँदैन, सुशासनलाई पनि अप्ठ्यारो पर्दै जान्छ।
हजुर, अब हामी परिणाममा तथ्याङ्कमा केन्द्रित भएर कुरा गरिरहेछौं, अब यहाँले भनेकै आधारमा पनि यदि तथ्याङ्कीय दृष्टिकोणबाटै हेर्ने हो भने पनि त अब भ्रष्टाचार या अनियमितता या बेरुजु जस्ता जुन चाहिँ विकृत पक्षहरू छन् ती विकृत पक्षहरूमा कर्मचारीहरू नै त फँसेका देखिन्छन्, किनभने राजनीतिक व्यक्तिहरू त त्यो संख्यामा देखिँदैन, त्यसको कारण चाहिँ नै हाम्रो तराईतिर आ बैल मुझे मार भन्छ नि, कर्मचारीहरूले त्यही गरेको
हो त, पक्कै हो, के छ भनेर भने हामी प्रेसरमा काम गर्न थाल्यो भने फस्ने कर्मचारी हो त्यो आदेश, अहिले नै भनौँ न अब तपाईँको चाहिँ के हुन्छ भने एउटा केन्द्रबाट आदेश आयो, प्रेसर आयो त यो काम गर, त्यो काम गर्यो भने त फसिहाल्यो, कर्मचारी फस्ने न हो, त्यो आदेश दिने त कानुनी रूपमा उत्तरदायी नै छैन नि, कि तपाईँको लिखित रूपमा आदेश आएको हुनु पर्यो, त्यसैले गर्दा कानुन र संविधानभित्रको आदेश इमान्दारीपूर्वक कार्यान्वयन गर्ने र कानुन र संविधानको खिलाफमा आएका आदेशहरू नो भन्न सक्ने क्षमता यो संस्थामा हो नभइदिँदाखेरिको यो अवस्था हो।
भनेपछि यहाँले अघि भनेका सबै कुराहरूको जड चाहिँ नै निजामती प्रशासन आफै हो,
आफै हो त, उसले आफूलाई सुधार गर्नुपर्छ, उसले उसको एउटा भूमिका सचिव मुख्य सचिवहरूको एउटा भूमिका के हुन्छ भने पोलिटिकल बोस भन्छौँ हामी, राजनीतिक नेतृत्वलाई कन्भिन्स गराउन सक्नुपर्छ, यस्तो यस्तो हो, उनीहरू त थाई सल्लाहकार हुन् नि, उहाँहरूले नै कन्भिन्स गराउनु पर्छ, मेहनत गर्नुपर्छ कन्भिन्स गराउनलाई। जब कन्भिन्स हुनुहुन्छ, नयाँ नेतृत्व हुनुहुन्छ, उहाँहरूमा उमङ्ग हुन्छ तर अनुभव हुँदैन, उहाँहरूलाई चाहिँ त्यसमा कन्भिन्स गराएर ठिक ठाउँमा ल्याउनुपर्छ। कानुनहरू अवरोधक छन् भने तिनीहरूलाई चेन्ज गर्न राजनीति नेतृत्वलाई नै सजेस्ट गर्नुपर्छ। यो गर्न नसक्दाखेरि कर्मचारी तन्त्र विक भयो। कर्मचारी तन्त्र भन्नाले मैले समग्र कर्मचारी तन्त्रको कुरा गरेको, त्यहाँभित्र भ्रष्ट व्यक्तिहरू पनि छन्, त्यहाँभित्र भ्रष्टाचार पनि छ, त्यो बेग्लै कुरा हो। भ्रष्टाचार अझ पनि रोकिएको छैन, यहाँहरूले हेर्नुभयो भने अझ पनि त्यो स्टिङ अपरेसनमा यतिमा समात्यो यतिमा समात्यो भन्ने यो नयाँ गभर्मेन्ट बनेपछि पनि आइरहेछ न्युज। भन्नुको मतलब के भने त्यो जुन बदमासहरू संयन्त्रभित्र छन् ती त डराउँदो रहेछन् नि जे आए पनि। त्यसो भएको हुनाले कर्मचारी त्यहाँभित्रका विकृतिहरूलाई आत्मआलोचना गरेर आत्मसुधार गर्नतिर कर्मचारी तन्त्र लाग्नुपर्छ। राजनीति नेतृत्वले पनि आज निजामती सेवा दिवस को दिन हो, उहाँहरूले पनि के सोधिदिनुपर्छ भने यो यो थाई संयन्त्र हो राज्यको, त्यसकारण यसका आफ्नै आयु हुन्छ, यसको यसको उसका अस्तित्व चाहिँ राजनीति नेतृत्वको डिसिजनमा मात्रै भर हुँदैन, यो थाई संयन्त्र हो। त्यसो भएको हुनाले यसलाई मनोबल उठाउनुपर्छ भने सोधिदिनु पर्यो। सबभन्दा ठुलो कुरो कर्म आज निजामती सेवा दिएछ, निजामती साथीहरूलाई बधाई त दिनै पर्यो, तर उहाँहरूलाई मेरो फेरि सजेसन छ, आज शोक दिवसको दिन चाहिँ फरक रूपमा यो मनाइयोस् भन्ने हो।
मैनालीज्यू, जस्तो अब यसैमा कुरा गर्दा यहाँले जुन कन्भिन्स भन्ने शब्द प्रयोग गर्नुभयो, सहमत सहमत बनाउनु पर्यो, उहाँहरूलाई वास्तविकता बुझाउनु पर्यो, तर अब हामी कहाँ चाहिँ के छ भने कन्भिन्स गर्ने भन्दा बढी कन्फ्युज गरिदिने, यो त मिल्दैन नि हजुर, मिल्ने काम पनि मिल्दैन नि भन्ने। जब मिल्ने काम मिल्दैन भन्ने चाहिँ त्यो सम्बन्धित मानिसलाई थाहा भयो कि यसले मलाई कन्फ्युज गरिरहेछ, यो कन्भिन्स थ्योरीमा होइन, यो कन्फ्युजिङ थ्योरीमा छ, त्यसपछि चाहिँ समस्याहरू आउँछन्, अप्ठ्यारोहरू आउँछन्।
पक्कै हो त, कन्भिन्स गराउने भनेको पोजिटिभ एटिच्युडमा गर्ने हो नि त, उहाँ उहाँहरूलाई असहयोग गर्दैन, उहाँ त जनताको ठुलो म्यान्डेट लिएर आउनु भएको छ, उहाँहरूको आफ्नै उहरू बाचाहरू पुरा गर्नु छ। त्यसो भएको हुनाले के हुनु भने यो यसलाई कन्फ्युजिङ गर्ने होइन, कन्भिन्स नै गर्ने हो। कन्भिन्स गर्दाखेरि भएका एक्जिस्टिङ कानुन, एक्जिस्टिङ नीति, यो संविधान, यी सबैसँग नमिल्ने कुरा त यो यसरी स्पष्ट रूपमा तथ्यसहित भनिदिनु पर्यो नि, यस्तो छ, र आफ्नो लामो अनुभवको आधारमा त्यसका असरहरू भनिदिनु पर्यो राजनीति नेतृत्वलाई। अब त्यति हुँदाखेरि पनि कन्भिन्स भएन भनेदेखि त तपाईँहरू निर्णय गर्नुहोस्, हामी के हामीले हाम्रो हातमा के छ र, होइन हामीले यदि कानुनभित्रको भए हामी कार्यान्वयन गरौँला, कानुनभित्रको भए नभए हामी एक्जिट गरौँला, एक्जिट भने छोडिदिने, होइन आँट भएकाले जाहिरै छोडिन्छन्। त्यसो भएको हुनाले यस्तो अवस्था छ, त्यसैले यहाँले सही भन्नुभयो, कर्मचारी तन्त्रको आफ्नै दोष छन्, कन्फ्युजिङ गराउने पनि छन्, रकमी खालका प्रशासकहरू पनि छन्, जसले हामी के भन्छौँ त्यसलाई कानुनका रौँ चिरा केलाउने भन्छौँ नि, त्यो रकमी प्रशासक नमिल्ने कुरो कहाँ छ भनेर मात्रै खोज्ने नेगेटिभ थिङ्किङका, त्यस्तो कर्मचारीहरू पनि छन्। तर कर्मचारी असल पनि त छन् नि, असल कर्मचारी पनि त चिनिदिनु पर्यो, उहाँहरूलाई चाहिँ रचनात्मक अनुशासनमा ल्याउने, उहाँहरूलाई ड्राइभ गर्ने आफ्नो दिशामा, त्यो त सभार भनेको राजनीति नेतृत्व हुने, राजनीति नेतृत्वले नै कर्मचारी तन्त्रलाई सुधार गर्नु पर्यो नि त, उसको के हुन्छ, उसको संस्कार सुधार गर्नु पर्यो कि, उसका चाहिँ नि मनोबल कसरी उठाउने, उनीहरूलाई ट्र्याकमा कसरी दिने, उनीहरूलाई अनुशासनमा कसरी राख्ने, त्यो त सरकारकै काम हो नि, नेतृत्वकै।
हामी अन्तर्सम्वादमा छौँ, आज निजामती सेवा दिवस 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन लागि हो। विक्रम सम्वत 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर निजामती सेवा दिवस भदौ 22 मनाइन्छ। नेपालमा 83,000 बढी निजामती कर्मचारी छन्। हामी कुराकानी गरिरहेका छौं लोकसेवाका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल सरकारका पूर्व सचिव उमेश मैनाली हामीसँग कुराकानीमा हुनुहुन्छ। अब मैनालीज्यू, केही असलहरूबारे कुरा गरौं या असल अभ्यासहरूबारे कुरा गरौं। असलहरूले निजामती सेवाको साख कसरी जोगाइदिइरहेका छन्, आफू पीड़ामा परेर, आफू पिल्सिएर, आफूले पाउने सेवा सुविधा अवसरबाट वञ्चित भएर पनि
होइन, यो त छ कर्मचारी तन्त्रभित्र मेरो आफ्नो अनुभव, मेरो आफै पनि 32 वर्ष काम गरे हो, पछि लोकसभाको अध्यक्षको रूपमा पनि 6 वर्ष काम गरे, त्यो बीचमा हेर्नु त्यहाँभित्र असल मानिसहरू पर्याप्त छन्, उनीहरू सिन्सियरली साँच्चै नै राष्ट्र सेवकको रूपमा आफ्ना इमान्दारीपूर्वक सेवा दिइरहेछन्। त्यस्ता कर्मचारीहरू चिन्ने र उनीहरूलाई सही ठाउँमा उपयोग गर्ने काम राजनीतिक नेतृत्वको हो। यी व्यक्तिहरू प्रशस्त छन् अहिले पनि, तर अहिले पछिल्लो ट्रेन्ड देखिँदैछ केही चाहिँ नैराश्यता त्यो संस्थाभित्र हाम्रो त कुरा हुन्छ नि त्यहाँ हामीलाई हामीलाई चाहिँ यस्तो छ, हाम्रो चाहिँ कुनै अस्तित्व नै नभएको जस्तो अथवा हामीसँग परामर्श पनि नलिने यस्तो बढेको छ, हामीले गर्ने काम अथवा हामीले पाउने अपर्च्युनिटीहरू चाहिँ यी नन स्टेट एक्टरले लिइरहेछन् भन्ने खालको कुराहरू आएको छ। तैपनि यस्तो अवस्थामा पनि यो निजामती सेवाको दुई तिनवटा गौरवपूर्ण इतिहास छ, अप्ठ्यारो बेलामा अहिलेपछि जेसुकै होस् अप्ठ्यारो बेलामा यो संस्थाले राज्यलाई राम्रो योगदान गरेको छ, यसलाई व्यवस्थित गर्न सघाएको छ, चाहे त्यो 17 साल होस्, चाहे 47 साल पछि होस्, चाहे 63 साल पछि होस्, वा माओवादी द्वन्द्वको टाइममा बङ्करमा बसेर सेवा दिएर होस्, त्यसरी निजामती सेवाले त्यो गौरवपूर्ण अतीतलाई सम्झेर, यो अतीत मात्रै गौरवपूर्ण भएर हुँदैन नि, भविष्य पनि अझ गौरवपूर्ण हुनुपर्छ, त्यसको लागि उहाँहरूले जनताको प्रति समर्पित भएर लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ।
यसको नेतृत्व चाहिँ राजनीतिक नेतृत्वले लिनु पर्यो,
अनि यसमा त संसारभरि नै हो, संसारभरि नै के हो त भने राजनीतिक नेतृत्व नै यसको यसलाई यसको नेतृत्वमा सबभन्दा माथि रहन्छ। कारण के हो त भने यो कर्मचारी तन्त्रको सहस्र यसका गुण हुँदा हुँदै पनि यसका सद्गुणहरू भर्ज्यू भन्छौँ हामी, सद्गुणहरू हुँदा हुँदै पनि यसको एउटा कमजोरी छ कि यो जनताबाट निर्वाचित हुँदैन, त्यसो भएको हुनाले जनताबाट मत लिनु नपर्ने भावनाले कहिले काहीँ यो छाडा होला भनेर पनि राजनीतिक नेतृत्व जुन जनताबाट निर्वाचित हुन्छ उसको मात्र तकिया हुन्छ। यो संसारभरि जुनसुकै राजनीति प्रणालीमा पनि यही हो, त्यसो भएको हुनाले राजनीतिक नेतृत्वप्रति सम्मान कर्मचारी तन्त्रले गर्छ, गर्नु पनि पर्छ जो निर्वाचित भएर आयो। खालि गुनासो एउटा के हो भने यो संस्थालाई सही रूपमा परिचालित हुनु पर्यो, यो संस्थाले गर्ने काम यी नचिनेको संविधान र कानूनले नचिनेको व्यक्तिहरूबाट हुनु भएन भन्ने हो।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
आज निजामती सेवा दिवसका अवसरमा अन्तरसंवादमा लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव उमेश मैनालीसँग कुराकानी गर्यौं। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।